نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تعسر وتمم بالخير اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. ہمارا آج کا ٹاپک ہے جیسی ماں ویسا بچہ اور جیسی ماں ویسے بچے. آپ سب کو ایک چھوٹی سی ایکٹیویٹی دوں گی, اپنے پاس لکھیے عربی زبان میں ماں کو کیا کہتے ہیں, ام, یا میں کہوں گی میری ماں, لکھیے امی, لکھ کے دیکھیے. اسی طرح دوسری سائڈ پہ لکھیے لفظ اما. اما کس کو کہتے ہیں؟ جس کو ہم اردو میں امت کہتے ہیں. لکھ لیا, ایک طرف لفظ ام اور دوسری طرف امت. آج شاید آپ کو اس بات کی حیرت ہوگی کہ جو روٹ لفظ ماں ام کے لیے ہے وہی لفظ امت کے لیے ہے. حمزہ میم میم, امہ امت کیا ہے؟ کہ جس چیز کی جڑ سے کچھ نکلے. اصل میں لفظ ام جو ہے نا, اس کا معنی جڑ ہوتا ہے, روٹ. ماں کو ام کیوں کہتے ہیں؟ کہ ماں ایک جڑ ہوتی ہے جس میں سے پھر بچے نکلتے ہیں. ہم سب جانتے ہیں ایک ماں ہوتی ہے, اور کتنے ہی اس کے طرف سے اللہ تعالیٰ مختلف قسم کے معاملات لے کر آتا ہے کہ اس ماں کے ساتھ اللہ تعالیٰ نے ایک پورے خاندان کو بڑھاتے ہوئے آگے جا کر تین نہیں بلکہ ہر بچے کے تین خاندان بن جاتے ہیں. اس کا اپنا گھر, اس کے سسرال کا گھر, اور ان دونوں کا یعنی شوہر اور بیوی کا پھر اپنا ایک گھر. تو گویا کہ آپ سوچئے کہ اگر آپ کے چار بچے ہیں, آئیڈیلائز کر لیجئے, اللہ تعالیٰ نے آپ کو دو بیٹے اور دو بیٹیاں دی ہیں, لکھ کے دیکھ لیں. اب آپ کا ایک اپنا گھرانہ, آپ کی مصروفیات, اور آپ کا اٹھنا بیٹھنا, بات کرنا, بچے کی تربیت کرنا کس طرح ملٹی پلائی ہوگا. چار بچے ہیں تو آپ پہلے اپنے اوپر رکھ کے خود کو رکھیے, پھر نیچے چار لائنیں لگائیں, چار ایروز لگا کے اپنے ہر بچے کا نیچے نام لکھیں. مجھے امید ہے کہ آپ کو سمجھ آ رہی ہوگی. ماں کے نیچے آپ اپنے بچے کا نام لکھ دیجیے, بچہ اور بچی. گویا کہ پہلے ہی سٹیپ میں آپ کی سٹرینگتھ چار میں بٹ گئی. چاروں بچوں کے ساتھ آپ کی ڈیلنگ, آپ کا رد عمل, آپ کا بات کرنا, ماں کا عکس بچے میں دکھتا ہے وہ آپ کو ان چار میں دکھے گا. خیر پہلے بیٹے کو ڈسکس کرتے ہیں. آپ نے اپنے بیٹے کو ریس کیا, آپ چاہیں یا نہ چاہیں آپ کے بچے پر آپ کا اثر آئے گا, یہ نوٹ کیجئے گا. اور یہاں ایک اور بات نوٹ کر لیجئے کہ اب سے امت کو نہیں جوڑا, ام سے جوڑا ہے. بات واضح؟ اللہ تعالیٰ نے یہ نہیں کہا کہ تم ایک ابت ہو یا ایک ابا ہو, کہا کہا تم ایک امہ ہو, امت بنو. پتہ کیا چلا؟ کہ بچے کی تربیت میں باپ سے زیادہ ماں کا ہاتھ ہوتا ہے. ہمارے ہاں ایک مس کنسپشن ہے کہ جی تربیت کی ذمہ داری ماں اور باپ سب پہ دونوں پہ برابر ہے. آج سے اس جملے کو کاٹ دیجئے. باپ کے اوپر بچے کی تربیت نہیں ہے, کفالت ہے. کیونکہ جو باپ سارا دن کمانے کے لیے نکلتے ہیں, تھکے ہارے آتے ہیں, ان کا وقت بچوں کے ساتھ نہیں گزرتا. یہ جملہ ویسٹ کا جملہ ہے کہ برابر کی تربیت ہے, برابر کا حق ہے. ایک دفعہ ڈائپر تم چینج کرو تو دوسری دفعہ میں کروں گی, ایک دن تم دودھ پلاؤ تو دوسرے دن گھر میں رہ کے اس کی ٹیک کیئر میں کروں گی, تین مہینے میں چھٹی لیتی ہوں تو اب تین مہینے تم لو. یہ سب کہانیاں ہم سب کے لیے نئی نہیں ہیں. اللہ تعالیٰ نے باپ کو ایک شوہر کے روپ میں کیا کہا؟ الرجال قوامون علی النساء, مرد اپنی بیویوں کے قوام ہیں. قوام کیا ہے؟ مینیجر, ٹیک کیئرر, مدبر, متکفل, ان کا خیال رکھنے والے. کیوں؟ بما فضل اللہ, پہلی وجہ, اللہ نے کچھ کو فضیلت دی. مطلب کیا ہے اس سے مراد؟ جسمانی فضیلت. مرد زیادہ چل سکتے ہیں, عورتیں تھک جاتی ہیں. मर्द मजबूत होते हैं, औरतें कमज़ोर होती हैं। मर्द को अपने जज्बात पे काबू होता है, औरत को कम होता है। मर्द के अंदर बहादुरी जरूरत ज़्यादा होती है, रात को चोर आ जाए तो घबराएंगे मर्द भी, लेकिन औरत वाला हाल बहरहाल फिर भी उनका नहीं होगा। तो गोया के बिमा फद्दलल्लाहु बादहुम अला बाद, कुछ को अल्लाह ने कुछ पर ज़ाहरी तौर पे फजीलत दी है, ये बात हो गई। दूसरी वजह क्या, व बीमा अनफकू मिन अमवालिहिम। सेकेंड रीज़न, एक मर्द की अपनी बीवी पर अपर हैंड होने की क्या है कि मर्द माल कमाते हैं, मनी देते हैं। आप देख लीजिए, कोई भी मर्द, हमारे बाप हों या भाई या शौहर या बेटे, अपनी कमाई का बेशतर हिस्सा जो है वो घर वालों पे लगा देते हैं। कमाते मर्द हैं, खर्च औरतें करती हैं। $1,000 कमाने वाला मर्द भी शायद 50-60 डॉलर से ज़्यादा खुद पे नहीं लगाता, और जो मर्द खुद पे लगाते हैं उसके अंदर फिर देख लीजिए कि उनकी गाड़ियों के गैस, या उनकी कोई हल्की फुल्की सी लंच की कोई दावत, कोई किसी को खिला दिया, या इल्ला कुछ और ज़रूरियात, 95% बीवी और घर वालों पे लगता है। ठीक है, तो ये यहाँ मर्द और बीवी पे बात नहीं कर रहे, हमारा आज टॉपिक ये नहीं है। यहाँ हम समझ रहे हैं कि बाप की हैसियत क्या है। नबी सल्लल्लाहु अलैहि वसल्लम को देख लीजिए, आपके सहाबा को देख लें, सहाबियात, ताबईन, तबा ताबईन, मुहद्दसीन और उसके बाद के जितने नेक लोग हैं, आप जिस सहाबी की या जिस मुहद्दिस की ज़िंदगी खोल के देखेंगे, आपको दो चीज़ें नुमायाँ मिलेंगी जो आज मुझे मिसिंग दिखती हैं, किसी हद तक, मुकम्मल तो नहीं ऑफ कोर्स, अच्छे लोग मौजूद हैं तभी तो दुनिया का निज़ाम चल रहा है। और वो दो चीज़ें क्या होती हैं कि माँ बड़ी मुत्तकिया थी, फोकस थी, शुरू से बच्चे के लिए उसने अपने वक्त को लगाया, यानी माँ की तरबियत का तस्करा है और बाप के रिज़्क़े हलाल का तस्करा है। इमाम बुखारी का नाम ले लें, चले हम सहाबा की बात नहीं करते, हमारे ख्याल में वो जैसे थे हम वैसे बन नहीं सकते, क्योंकि उन्होंने अल्लाह के नबी का दौर पाया और उनके साथ बात की, तो लिहाजा हम उनकी तो बात ही नहीं करते। लेकिन हम इंसानों में सबसे आला किताब जिस शख्स से अल्लाह ने लिखवाई या पाइल अप कराई वो इमाम बुखारी थे, कि जिनकी किताब के बाद कहते हैं कि इंसान ये नहीं कह सकता कि इस किताब के अंदर कोई एक रखना भी है। आपको पता है कि मुहद्दसीन की इस्तेलाह में सूरत मुल्क की जो आयत है ना कि फर्जिल बसर करतैन यनकलिब इलैक अलबसर खासिय महुवा हसीर, आसमान के सितारों के लिए है ना, कि तुम आसमान पे एक नज़र देखो, कोई तुम्हें रखना, कोई सुराख, कोई टेढ़ पर नहीं दिखेगा। फर्जिल बसर, डू इट अगेन, दोबारा देखो, लेकिन नहीं दिखेगा। ये आसमान के लिए अल्लाह की सिफत है। ये आयत इमाम बुखारी की किताब के लिए मुहद्दसीन देते हैं, कहते हैं लुक एट द इमाम सही बुखारी रहा, एक दफ़ा पूरी पढ़ो, लुक एट, हल तरह मिन फतूर, कोई तुम्हें लूप होल, कोई ढीली बात, कोई कमज़ोर बात दिखती है? नहीं दिखेगी। ओके, गो हैड रिवाइज इट, दोबारा पढ़ लो, पर जेल बसरा कर रहा था, नहीं दिखेगी, इतना कड़ा में आ रहा है। आप उनकी ज़िंदगी के पीछे पलट के देख लीजिए, बाप के लिए तो एक ही जुमला बहुत है कि इमाम बुखारी के बाप जो थे उनके बारे में आता है कि वो कहा करते थे कि मैं अपनी कमाई में एक दिरहम भी शुबे वाली कमाई का नहीं पाता। शुबा, डाउटफुल मनी, ये नहीं कि हराम, अब हराम के नाम लूँ तो लोग फिर परेशान हो जाते हैं, अच्छा ये भी हराम है, बाकी स्टिल हराम है, हमने तो सोचा था 2013 आ गया, अब तो कुछ लीनियंसी हो ही गई होगी। लफ्ज़ हराम बहुत बड़ा लफ्ज़ है और मेरे कहने की ज़रूरत नहीं, कुरान और हदीस इसके बारे में बहुत कुछ कहते हैं, जब मौका होगा उसको भी बता देंगे। मुश्तबे, डाउटफुल मनी, कि पता नहीं इधर इज अलाउड और नॉट, पता नहीं ये कैसी, कहते एक दिरहम भी नहीं पाता। तो ये बाप का कंट्रीब्यूशन था इमाम बुखारी रहमहुल्लाह में। माँ की तरफ आ जाइए, पहली मन्नत माँ की थी, जैसे बीबी मरियम की माँ हजरत हन्ना ने कहा था, इन्नी नजर तुलक माफी बतनी महरौरा, ए अल्लाह मैं तेरे नज़र करती हूँ वो बच्चा जो मेरे पेट में है। सूरत आले इमरान क्या है, 35 और 36 में आप पढ़ सकते हैं, और हालात दोनों के बड़े मिलते हैं। बीबी मरियम की माँ भी अगर आप देखें तो उस वक़्त जो नियत करती हुई दिखती हैं, उनको नहीं पता कल क्या होना है, और उनके तो शौहर भी नहीं थे उस वक़्त। लेकिन आप देखिए कि अल्लाह ताला ने एक ही मन्नत पे बेटी दे दी, बीबी मरियम आ गई तो परेशान हो गई, क्योंकि उस दौर में औरत को دین کے نام پہ ڈیووٹ کرنے کا رواج نہیں تھا، اور بیت المقدس میں عورتوں کے آنے کا کوئی رواج بھی نہیں تھا، جیسے آج ہماری کچھ مسجدوں میں عورتوں کے آنے کا کوئی رواج نہیں ہے۔ امام بخاری کی ماں تھی نا، ان کو اللہ نے دیا تو بیٹا، نوٹ کریے گا آپ جو بات آپ تک پہنچنی ہے نا وہ بڑی اہم ہے، نیت دونوں نے کی۔ ہم کیا سوچتے ہیں کہ میں نے نیت کی ہے نا نیکی کی، شام سے پہلے یہ کام ہو جائے گا اور ساتھ ہی فرشتوں کی طرف سے ایک سرٹیفکیٹ میرے پوسٹ باکس میں آ جائے گا کہ اس عورت نے بڑی اچھی نیت کی ہے اور اس کی مان لو اور اس کے یہ سارے کام کر دو۔ یاد رکھیے، جب بھی کسی نیکی کی نیت کریں گے نا، ساتھ ہی آزمائش آئے گی۔ بی بی مریم آ گئی ماں کی گود میں، ایک قسم کی آپ یہ کہیں کہ جو نیت کی تھی نا حالات سازگار نہیں رہے، جو میرا سوال ہے آپ سے، آئیڈیل سچویشن نہیں بنی۔ بی بی مریم کی ماں کے پاس چوائس موجود تھی کہ واپس لے لیں اپنی نظر، کہ میں نے تو چاہا تھا، اللہ نے نہیں چاہا، جیسے آج بہت سارے لوگ کہتے ہیں اللہ نے کرانا ہوگا تو کرا لیں گے۔ ابھی کچھ عرصہ پہلے کسی نے یہ بات کہی میرے سامنے، اللہ کبھی مجھے بھی تو ہدایت دے گا نا، تو میں خاموش، میں نے ان کے منہ کے آگے ہاتھ رکھ دیا، کچھ انداز ان کا کہنے کا ایسا تھا، تو میں نے کہا کہ سسٹر آپ ایسے نہ کہ، مجھے دکھ ہو رہا ہے، اللہ کا ارادہ ہے آپ کو ہدایت دینے کا، تبھی تو بار بار کورسز آفر ہوتے ہیں اور آپ تک پیغام پہنچتا ہے۔ ہاں آپ یہ دعا کریں کہ اللہ مجھے کبھی توفیق دے گا اس آپشن کو ایکسیپٹ کرنے کی۔ تو خیر وہ خاموش ہو گئی، بیٹے کی جگہ بیٹی آ گئی، لیکن بی بی مریم کی ماں اپنی کمٹمنٹ پہ جمی رہی اور انہوں نے وہ کر کے دکھایا، ایک نیا ٹرینڈ ڈالا، ایک بچی کو دین پہ ڈیووٹ کیا جو بچی بن باپ کی ہے، اور آپ دیکھیں کہ آج وہ بچی کیوں مریم کہلاتی ہے، واحد عورت قرآن پاک میں جس کا نام ہے اچھے لفظوں میں، اس لیے مریم مریم ہے کہ وہ ام عیسیٰ ہے۔ اللہ نے اس بچی کے ذریعے ایک نسل پیدا کرنی تھی اور جس کا لیڈر عیسیٰ علیہ السلام بنتا ہے۔ عیسیٰ عیسیٰ کیوں ہے کہ پیچھے ماں مریم تھی۔ واپس آ جائیں امام بخاری کی ماں کی منت پہ، منت تو مان لی نا، لیکن آپ کو پتا ہوا کیا، وہ تو بیٹا ہی پیدا گیا۔ کچھ کہتے ہیں پیدائشی اور کچھ کہتے ہیں پیدائش کے کچھ دن کے بعد۔ امام بخاری رحمہ اللہ کی نگاہ چلی گئی، نظر چلی گئی، اب آپ اپنے اوپر لیجیے، نیت تو کی ہے نا اللہ کے کام کے، اللہ ہی نہیں چاہتا، ابھی اللہ نے حالات ہی نہیں بنائے، وہ دیکھو نا پھر مسئلہ آ گیا، مجبوری آ گئی ہے، تو امام بخاری کی ماں اپنی منت بدل لیتی نا، نیت بدل لیتی، بھائی میں نے کوشش کی تھی ہوا ہی نہیں، چلو چھوڑو، آنا تھا ادھر جگہ نہیں ملی، چلو بازار چلتے ہیں، ہمارا تو یہ حال ہے۔ کچھ دن کا جب بچہ ہوتا ہے تو ماں جائے نماز پہ آتی ہے، اور پھر جو اس ماں کے اللہ کے ساتھ محبت بھرے ڈائلاگ ہے نا، آپ پڑھ کے دیکھیے ان کی زندگی کے حالات میں، اللہ تعالیٰ میں نے آپ سے کچھ مانگا تھا، آپ کا بہت شکر ہے کہ مجھے وہ مل گیا، لیکن اللہ تعالیٰ اس بچے کی کوئی چیز آپ کے پاس رہ گئی ہے، اب آپ بتائیں کہ وہ حدیث نبوی پڑھے گا تو کن آنکھوں سے پڑھے گا، کیسے دیکھے، کیا وہ دل سے نکلے ہوئے جذبے تھے۔ کہتے ہیں کہ جب جائے نماز سے اٹھی یا اگلا دن ہوا تو امام بخاری کی نگاہ واپس آ چکی تھی۔ یہ سچا واقعہ، میں یہ واقعہ بیان کرتی ہوں تو میں نے ایک اور عالم، اللہ تعالیٰ ان کو جنت نصیب کرے، علامہ احسان علی ظہیر صاحب کی بات سنی ہے، سنی بھی خود ان کے ایک لیکچر میں، اب تو نہیں ہے دنیا میں، مواحد انسان تھے، اللہ سے تو ان کو پیار جو تھا سو تھا، نبی صلی اللہ علیہ وسلم کا ذکر بھی کرتے تھے نا تو رو پڑتے تھے، اتنی ان کو محبت تھی۔ وہ اپنا واقعہ سناتے ہیں کہ میں چھوٹا تھا بھی، اور بیماری نہیں ہوتی سوکڑے کی شاید کہتے ہیں پنجابی میں، جس کو کہتے ہیں نا بچہ بڑھتا نہیں ہے، گروتھ رک جاتی ہے، وہ بیماری ہو گئی ان کو، اور آپ کو پتا ہے کہ کتنے بچے پاکستان میں ہینڈی کیپڈ ہیں نا، جو اپنے قدموں پہ نہیں چل پاتے۔ ان کے باپ بہت بے نڈر قسم کے شخص اور اللہ کے لیے جینے والے تھے، سارا خاندان ان سے ناراض تھا کہ یہ شخص توحید والا اور مباحد اور جو بھی ہے۔ ماں بھی ایسی تھی، ہمیں خود ان کی والدہ سے ملی، ہمارے رشتہ دار تھے، جن عورتوں سے میں متاثر ہوں نا، یا کبھی بھی کسی صحابی یا صحابیہ کا ذکر آتا ہے تو ماؤں کا، تو میرے لاشعور میں اس عورت کی تصویر بنتی ہے، ہم نے خود ان کو دیکھا، آخری عمر میں ان کی آنکھیں بھی چلی گئی تھیں، لیکن وہ اتنی اللہ سے ڈرنے والی اور مواحد عورت ہے۔ خیر وہ سناتے ہیں کہ جب میں ایسا ہو گیا تو اب آپ کو تو نا پاکستان میں جہالت بہت ہے، کہتے ہیں کہ لوگ میری ماں کے پاس آئے، اس بچے کو وہ فلاں درگاہ پہ لے جاؤ، फलां कब्र पे ले जाओ, वहाँ इसका इलाज होगा। जो हमारे ख्याल में लोगों के कि बीमारियाँ ना उस पर अल्लाह ही डालते हैं और ठीक बुजुर्ग करते हैं। कहती मेरी माँ को लोगों ने मशवरे दिए बाप को, लेकिन जहरे के उन्होंने इस पर गुस्सा किया इतना कि एक दिन माँ दुखी हो गई कि अल्लाह अब मेरे ऊपर ये वक्त आ गया कि लोग मुझे शिर्क पे माइल कर रहे हैं इस बच्चे की वजह से। माँ इतना रो रही है, इतना रो रही है अल्लाह के साथ। कहते कि मैं बिल्कुल छोटा था उस वक्त, और जब माँ को थोड़ा होश आया ना तो पीछे मैं अपने बिस्तर से उठ के खड़ा होके पेशाब कर रहा था। अल्लाह ने बच्चे को ठीक कर दिया, और वो इतने लंबे चौड़े थे कि ये इस डोर से नहीं गुजर सकते थे, चौड़े लंबे ऊंचे। ऐसे जिसको हजरत उमर का एक तसव्वुर आता है ना, वो उनका आता है मेरे जहन में कि अल्लाह ने बच्चे को ठीक करके खड़ा कर दिया, क्योंकि उस माँ ने शिकवा किया कि अल्लाह मैं शिर करूंगी, मुझे इस बच्चे की सेहत के लिए किसी बाबे बुजुर्ग का पल्लू पकड़ना पड़ेगा, मेरा तो ईमान तेरे ऊपर है, तू कर दे इसको ठीक। तो क्या पता चला, माँ माँ बहुत बड़ी नेमत है। जैसी माँ होगी ना वैसा बच्चा होगा। बात हम कर रहे हैं उम्मत और उम पे, दोनों का एक रूट बता के अल्लाह ने बता दिया कि जैसी माँ होगी वैसा बच्चा होगा। आज के दौर में आपको क्या लगता है कि कैसी उम्मत है आज, उम्मत मोहम्मदिया? हम खुद से सोचें कि आज क्या वो नस्ल तैयार हो रही है जो नस्ल तैयार करना मतलूब थी। आप देखिए कि कोई भी मशीन होती है ना, उसका एक प्रोडक्ट होता है। मिसाल देती हूँ कि आपके घर में टोस्टर ओवन है, टोस्टर ओवन का मकसद क्या है कि जब आप उसमें ब्रेड डालें तो ब्रेड निकले तो बिल्कुल सीधी कड़कती हुई मुनासिब तरीके से वो टोस्ट हुई हो, डालते जाएं काम होता जाए, प्रोडक्ट से पता चलेगा ना मशीन काम कर रही है। और अगर ऐसा हो कि आप डालें ब्रेड फिर उसमें डाल दें, निकालना चाहे निकले ना, कहीं अटक जाए, जल जाए, या डाली तो ऐसे कैसे निकाली गर्म ही नहीं हुई, तो पता क्या चलेगा कि मशीन में खराबी है। ये बात हम सब जानते हैं, प्रोडक्ट से पता चलता है कि कोई मशीन ठीक काम कर रही है कि नहीं, इतनी बात सबको समझ आती है। तो कह लीजिए कि बच्चे खानदान की मशीन का प्रोडक्ट है। जब आप किसी दो जोड़ लोगों को मिला देते हैं ना निकाह की सूरत में, बेटा और बहू या बेटी और दामाद, तो असल में आप एक नई मशीन सोसाइटी को देते हैं, क्योंकि शादी के बाद ही बच्चे प्रोड्यूस होते हैं ना। हमारे इस्लाम में ये तसव्वुर तो नहीं है कि बच्चे और शादी का क्या ताल्लुक है, वो तो वैसे भी पैदा हो सकते हैं। तो गोया कि आप कह लीजिए कि ख़ानदान के प्रोडक्ट के सूरत में सोसाइटी को नस्लें मिलती हैं। अब नस्ल ठीक है तो इसके अंदर के इस फैमिली सेटअप बहुत अच्छा, बात वैसे। और अगर प्रोडक्ट ख़राब है तो आप समझ लीजिए कि मशीन में कहीं गड़बड़ है, कुछ ना कुछ ख़ानदानी चीज़ों में खराबी है। अब हम खुद से सवाल करते हैं, भूल जाइए वेस्ट को, नॉर्वे को भूल जाएं, यूके को भूल जाएं, अमेरिका, ऑस्ट्रेलिया, चाइना, जापान, सब को भूल जाएं कि वो दुनिया में कहाँ पहुँचे हुए हैं, कहीं नहीं पहुँचे हुए, इधर ही हैं, अपने घरों में तो सुकून नहीं है, उनको तो हम बात ही नहीं करते। हम खुद से पूछते हैं, क्या आज नबी सल्लल्लाहु अलैहि वसल्लम के उम्मती बेहतरीन नस्लें तैयार कर रहे हैं? क्या आज उम्मत मुस्लिमा की बेहतरीन जनरेशन्स निकल रही हैं? अब आप कहेंगे वो कैसे पता चले, कितने बच्चे डॉक्टर बन रहे हैं, कितने इंजीनियर बन रहे हैं? इंजीनियर और डॉक्टर बन के भी बंदा कामयाब नहीं होता अगर घर आए तो स्लीपिंग पिल्स खा के सोना पड़े, बीवी पास है वो किसी और औरत के साथ रंगरलियाँ मनाए, तो ये कामयाबियाँ नहीं होती। कामयाबी तो वही है कि उलाइकहुमुल मुफ्लिहून, क़द अफ्लहल मुमिनून अल्लज़ीनहुम फ़ी सलातिहिम ख़ाशिऊन। कामयाबी का तो एक मेयार है कि रब्बना आतिना फ़िद दुनिया हसनतन व फ़िल आख़िरति हसनतन, दुनिया और आख़िरत की कामयाबी। ये बहुत बड़ा धोखा है कि कोई सिर्फ दुनिया में कामयाब है, आख़िरत भी ख़राब होगी, और कोई कहता है चलो छोड़ो दुनिया को पीछे कर दो आख़िरत बनाते हैं। झूठ है ये हमारे मिसकॉन्सेप्ट हैं आज के दौर में। आज हम कहते हैं इधर दुनिया और आखिरत, इधर और नहीं है दुनिया और आखिरत में, एंड है, यस दुनिया और आखिरत। फला और कामयाबी का मतलब ये नहीं होती है दूरी और जुज़वी कामयाबी, इससे मुराद मुकम्मल कामयाबी, कंप्लीट। इस दुनिया में भी सक्सेसफुल, उस दुनिया में भी सक्सेसफुल, इधर के भी लोगों के पसंदीदा, उधर के भी लोगों के पसंदीदा, ये लाजिम है। इसको आप लिख के अपने दिल की तख्तियों पर रख लें कि एक क्राइटेरियन के अल्लाह की निगाहों में हम कैसे हैं। बींग अ नेशन, इसका एक छोटा सा ट्रेलर और इसका एक छोटा सा ट्यूटोरियल आप देख लीजिए कि दुनिया वालों की नज़र में हम कैसे हैं। बात वाज़े, उम्मतें, जब नबियों की उम्मतें ख़ास तौर पे, दूसरों के मेयार और होते हैं, उसकी तो बात ही नहीं करने को दिल चाहता, उनको तो बस एक ही बात सिखाइए कि ला इलाहा इल्लल्लाह। किसी भी नबी की उम्मत, क्या वो ठीक ट्रैक पे चल रही है कि नहीं? जैसे मैंने और आपने यहाँ इस होटल में पहुँचना था, कि हम ठीक जगह पे जा रहे हैं, ठीक पे आ रहे हैं कि नहीं आते, ये कहाँ से पता चलता? जब हम उस रास्ते पे चल के कुछ मिनट की ड्राइव के बाद यहाँ पहुँच जाते। अब पहुँच गए तो इसका मतलब क्या है कि हम सही रास्ते से आए? हो सकता है किसी ने एक यूटर्न ले लिया लंबा सा। जब आप किसी चीज़ को उसकी मंजिल पे आप पहुँच जाते हैं ना, दैट मीन कि आपका पाथ ठीक था, रास्ता ठीक था। ये बात लिख लीजिए कि आप इस मंजिल को उम्मत मुस्लिमा की मंजिल समझें। आप पाकिस्तान में रह के अपने बच्चे रेस कर रहे हैं कि नहीं? सऊदी अरब में ले गए, चाइना पे भेज दिया उनको, अमेरिका में भेज दिया, इधर जहाँ की जनरेशन्स हैं फ़र्क होंगे रास्ते। पाकिस्तान के माहौल में रहकर जो बच्चे आप पालते हैं, जो नस्लें तैयार होती हैं, अमेरिका में रहकर पालने वालों के कुछ तौर तरीके, तरीक़ेकार फ़र्क होगा भाई, डायरेक्शन का ही फ़र्क है। वहाँ वाले को तो मौलवी साहब के पास आपने भेज दिया सुबह, और उन्होंने डंडा दिखा के पढ़ाते रहना सारा दिन, पांच वक्त की नमाज का अदा कर देना, रोज़ा रखवा देना, कुछ ना कुछ काम अप करके एक नफे तुले अंदाज से बच्चों को दीन सिखा लेते हैं। हकीकत है, अब तो पता नहीं वहाँ भी मार खाते हैं कि नहीं खाते। हमारे यहाँ तो मशहूर था कि हिफ्स जो है वो डंडे के बगैर होता ही नहीं, मार खाए बगैर दीन सीखते ही नहीं लोग, ये हमारा तसव्वुर था। अब आप एक वेस्टर्न माहौल के बच्चे को देखें, मौलवी साहब मार के जेल में जाएंगे, उनका वीज़ा कैंसिल हो जाना, एक फ़ोन कर देना मौल बच्चे ने कि जी मेरा मौलवी मुझे मारता, तो फ़र्क तो होगा, स्ट्रेटजीज फ़र्क होंगी, मेंटेलिटी फ़र्क होगी। एक बच्चा जो गांव के एक मस्जिद के करीब रहता है, वहीं सारी ज़िंदगी पला भड़ा जो भी तक उसकी ज़िंदगी गुजरी, उसका एक्सपोजर कितना? इतना को। ये बिल्कुल ऐसे जैसे मैं अपने हाथ को यूँ करूँ, ये देखिए, अब मैं इधर यूँ करी ना, तो मुझे अपने इस हाथ के अंदर जो उंगलियों को मोड़ के सुराख बना ना, तो उसमें मुझे वो सामने से थोड़ा सा हिस्सा रोड का और वो सब दिख रहा है, ठीक है? मेरा विजन बहुत नैरो होगा, लेकिन जो बच्चे पैदा होते ही उनके हाथों में तो कंप्यूटर्स हैं, छोटा बच्चा, कैन यू बिलीव, डेढ़ दो ढाई साल के बच्चे जो ना, ये आपका आईफोन जो ये ऑपरेट कर सकते हैं। ऐसे मैंने देखा, एक बच्चा बैठा था तो किसी ने उसको फोन दिया, तो बच्चा पता क्या कर रहा है, छोटा सा बच्चा, यानी आई डोंट नो उसकी उम्र क्या, अपनी उंगली लेके ना तो यूं कर रहा है, यूं, आप समझ रहे? और मेरे पास खुद उस वक्त फोन नहीं था अपना, फिर बाद में जब मेरे पास आया तो मुझे उस बच्चे की ये हरकत समझ आई कि इसकी माँ के पास चूंकि फोन है तो वो फिर यूं कर रहा होता है। और माएँ अक्सर बताती हैं कि हमारे बच्चे हमसे ज्यादा हमारा फोन यूज करते हैं, जो उनको सिखाएंगे वही सीखेंगे ना। तो पता है क्या चला कि जिन बच्चों के हाथों में गैजेट्स हैं वो एक क्लिक करते हैं, आपको पता ही नहीं चलता, आप कहते हैं बच्चे सुबह से पढ़ रहे हैं, आपको क्या पता, आपको आता देखे एक उन्होंने क्लिक करना विंडो बदल जानी है, आप कहते हैं हम इनके मैसेजेस पढ़ेंगे, वो इतने बेवकूफ़ नहीं है, वो करने के बाद फ़ौरन डिलीट कर देते हैं, उनको पता डिलीट हो जाता है, वो हिस्ट्री में से भी जाकर पेज निकाल देते हैं, आप क्या करेंगे? वो तो कहते हैं हमारे अम्मी अब्बा पंजाब के, गाँव के, पाकिस्तान से आए हुए हैं। इन जनरेशन्स को अगर आपने इस घर को फोकस करते हुए जन्नत बना ले, अगर यहाँ लाना है ना, तो स्ट्रेटजी फ़र्क होगी, ये करने की तो इजाज़त है, लेकिन मंजिल नहीं बदलेगी। अगर उम्मत मुस्लिमा दुनिया और आखरत में कामयाब होना चाहती है, तो उनको ऐसी नस्लें बनानी पड़ेंगी, ऐसी नस्लें रेस करनी पड़ेंगी कि वे दुनिया के एतबार से भी वो आसन दर्जे पे हों, दीन के एतबार से भी वो आसन पे हों। हमें कुछ नकम्मी और बेकार नस्लें नहीं पैदा करनी। कुछ लोग सोचते हैं मुसलमान होने का मतलब बेकार, पांच वक्त भी मस्जिद, मुहावरे भी बनाए हुए हैं, लतीफ़े भी बनाए हुए हैं कि मौलवी की दौड़ मस्जिद तक, और अजीबोगरीब किस्म की कहानी है। ये आपको किसने कहा? क्या आप बस दीन पे बच्चों को लाएं तो मतलब यह कि उनको हड हराम बना दें, फारिग रहने की आदत डाल दें, پہلے وہ زکوٰۃ کے پیسوں پہ پلیں, پڑھیں, تعلیم لیں, اور اس کے بعد سڑکوں کے کنارے کھڑے ہو کے چندہ باکس بانٹے کہ میں ایک جامعہ بنانی ہے, پیسے دو. یہ تو نہیں کسی نے آپ کو کہا, کہاں سے ڈھونڈیں گے؟ کرنا کیا ہے؟ واپس جائیے سیرت میں, نبی صلی اللہ علیہ وسلم آپ نے مسلم بچوں کو کیسے ریس کیا. میں نے جو اللہ کے نبی کے اندر رنگ دیکھا ہے نا, سبحان اللہ, آپ اس طریقے سے لوگوں کو ٹیکل کرتے تھے جیسے کوئی 100% آپ سے ایکسپیکٹ کر رہا ہوتا تھا. بچہ آپ کے سامنے آ جائے نا تو ایسے لگتا تھا کہ آپ بچے, کوئی جوان آ جائے تو جوان ہے, بڈھا آ جائے تو بڈھے. پہلا رسک جو اللہ کے نبی نے مدینہ آنے کے بعد اسٹیبلشمنٹ ہو گئی اور غزوہ بدر کا اتنا زبردست قسم کا حادثہ تھا ایک اچانک, لیکن اللہ نے اس کو فتح مبین میں بدل دیا اور یوم الفرقان میں ڈھال دیا. مسلمان صرف ایک سال پہلے آزاد ہوئے, آپ کی زبان میں ایک نیا مسلم ملک بنا, اس زمین پہ پہلی اسلامی اسٹیٹ مدینہ. لیکن آپ کو تھا کہ اللہ کے نبی نے جو اس میں ایک اتنا خطرناک اور رسکی سٹیپ لیا وہ کیا تھا؟ غزوہ بدر کے قیدی. قیدی کون ہوتے ہیں جو جنگ میں لڑنے آتے ہیں؟ تو کوئی پیار میں تو نہیں لڑنے آیا نا, اسلام کے لیے گرج تھا نا, اسلام کو ختم کرنے آئے گئے نا. ابو جاہل کے لشکر کے ساتھ, چلیے ابو سفیان کا لشکر ہوتا تو ہم مان لیتے کہ نہیں وہ تو تجارت کے لیے گئے تھے. نہیں, یہ وہ لشکر تھا جو ابو جاہل کے ساتھ لڑنے کے لیے آیا, وہاں باتیں کر کے آئے تھے بڑی بڑی کہ ہم اسلام کو اور مسلمانوں کو ختم کرنے جا رہے ہیں. اس جنگ کے بچے ہوئے وہ لوگ جو اس دور کے بھی رواج کے مطابق جنگی قیدی بن کے آ گئے, آپ کو تھا کہ اللہ کے نبی نے کیا کیا ان کی رہائی اور ان کی اسٹیبلشمنٹ کے لیے؟ جو لوگ ان میں پڑھے لکھے تھے نا, کیونکہ مدینہ میں بہت کم لوگ پڑھے لکھے تھے, کچھ تھے بھی تو گنتی کے, اس طرح اس دور میں مکہ میں بھی کم تھے, جتنے لوگ پڑھے لکھے تھے نا آپ نے ان سب کا ایک الگ گروپ بنایا. باقیوں سے پیسے لیے جا رہے ہیں, اس دور کا رواج تھا رینسم, پیسہ دے کے چھوٹ جاؤ, اس کے بدلے میں دوسرا قیدی دے کے چھوڑ دیا جائے, کچھ بھی ہے. لیکن آپ نے کہا کہ آپ کو پڑھنا لکھنا آتا ہے نا, تو آپ مدینہ کے 10 بچوں کو پڑھائیں گے. 10-10 کر کے ان لوگوں کو بانٹ دیا کہ آپ ہمارے بچوں کو اور ہمارے جوانوں کو ایجوکیٹ کریں. یہاں رک کے سوچئے, نان مسلم, اسلام دشمن, اس میں تو کوئی شک نہیں, اور قید میں جس کو اب اپنی جان بھی کہیں نہ کہیں چھڑانی ہے. 3 رسک ہے. اللہ کے نبی نے یہ رسک لینا پسند کر لیا, لیکن اتنی بڑی چیز کو لے کر جس چیز کو اویل کرنا تھا وہ کیا تھا؟ کہ ہمارے لوگ پڑھ لکھ جائیں, ان کو اردو لکھنی آ جائے, ان کو انگلش آ جائے, ان کو نوشک آ جائے, تاکہ یہ دنیا میں جا کر ان زبانوں میں دین کا کام کر سکیں. جس دین کی پہلی بنیاد اقرا, پڑھو رب کے نام کے ساتھ, آپ بتا سکتے ہیں کہ کیا آپ اس دین کی نسلوں کو علم سے توڑ کر کامیابی پا سکتے ہیں؟ تو پھر دو انتہائیں ہو گئیں, ایک یہ کہ ہم نے اپنے بچوں کو بے رحم معاشرے کے حوالے کر دیا. پہلے تو کوئی 3-4 سال 5 کا بچہ جاتا تھا اسکولوں میں, اب شاید 2 سال کے بعد ماں کو شوق بھی آنے لگتا ہے کہ میں نے اس کو مونٹیسری بھیجنا ہے, ڈے کیئر بھیجنا ہے, دوسروں کو دیکھتی ہیں پھر ان کو بھی ہونا ہے. کچھ مائیں جان چھڑانے کے لیے بھیجتی ہیں کہ کچھ گھنٹے جو گئے رہتے ہیں تو ذرا مجھے فون پہ بات کرنے میں آسانی ہو جاتی ہے. کوئی اپنی جابس کے خاطر وہ ایس ایف او کیا ہوتا ہے جو بعد میں رہتے ہیں وہاں رکھتی ہیں, کچھ فرار کے طور پہ, کچھ بھی ہے. اب 2 حدیں ہو گئیں, دنیا کی تعلیم کے لیے 2.5 سال کا بچہ اسکول جاتا ہے اور سارا دن ماں کی غلامی ہی ہے کہ اب چھوڑنے جانا ہے, اب لے جانے جانا ہے, گھڑی دیکھتی رہتی ہیں کلاسوں میں, آپ بھی جائیں تو بیچاریاں پریشان ہوتی ہیں, اب اس بچے کے پک اینڈ ڈراپ کا وقت ہے, اب اس کے وقت ہے, اب اس کا, اور کئی صرف اس لیے کورسز میں نہیں آتی, کریں کیا بچوں کو چھوڑنا لے جانا ہے. ٹھیک, اور ادھر سے پھر آپ دیکھیں کہ حد کوئی نہیں, 16-17-18 سال تو لگ ہی جاتے ہیں ایک بچے کو کم از کم گریجویٹ کرتے ہوئے, پھر اللہ ماشاء اللہ ساری زندگی کا سفر ہے. اور جس جوان بچے اور بچی کو, آپ سب کو میں دعوت دوں گی اپنے گھروں میں, اپنے بچے یا بہنوں بھائیوں کے, تین ایجرس بچے جن کو اللہ تعالیٰ نے دنیا کی بہت تعلیم دے دی, ذرا جا کر ان سے چند سوال پوچھ لیں. پورا نماز کا طریقہ سنت کے مطابق, صرف وہ حدیثیں جو نماز سے ڈیل کرتی ہیں, قرآن پاک کی 10 آیتیں ترجمے اور اس کے واضح مفہوم کے ساتھ. صحابہ کرام میں سے 4 صحابہ کرام کے حالات اے ٹو زی. مسلم ہسٹری نبی صلی اللہ علیہ وسلم سے لے کر چلیے 1000 سال تک کی. 5واں سوال پوچھ لیجئے کہ ذرا آپ مجھے اللہ کے نبی کی سیرت کے 3 دور بتا دیں. میں نے اب جب نیا شروع کرایا تو اس کے انٹروڈکشن میں بتا دیا, یعنی جب ہم حدیث پڑھتے ہیں نا تو اس کا آغاز جو ہے یہ آپ کی عمر مبارک کے 40ویں سال سے شروع ہوتا ہے, ایک رب اسم ربکا کی باتوں کے بعد. لیکن سیرت پڑھتے ہیں تو آپ کا آغاز پیدائش سے پہلے ہو جاتا ہے. فیل کریں سیرت کتنا بڑا ٹاپک ہے, آپ کے دنیا میں آنے سے پہلے سیرت شروع ہو جاتی ہے. حدیث پڑھائیں تو پھر ہم بڑے بیان کرتے ہیں جب نبوت شروع ہوئی اس کے بعد کیا ہوا, کیا پتہ چلا. آج ہمارے بچے سیرت سے کٹے ہوئے, حدیث سے کٹے ہوئے, قرآن کے ترجمے سے کٹے ہوئے, طہارت کے مسائل, فقہی زندگی کی چھوٹی چھوٹی باتیں, ان کی ایج کیا ہے, ان کے ساتھ کس طرح کے حالات ہونے ہیں, ان سے کٹے ہوئے دکھتے ہیں بچے. اور ہم نے کیا کیا ان کو اس معاشرے کے اندر ڈال دیا کہ جہاں کے یہ سٹیٹسٹکس میرے پاس لکھے ہوئے. یہ ایک ہم لوگوں نے بکلٹ تیار کیا تھا تقریباً آج سے 1 سال پہلے, ایک پیرنٹنگ اے ٹو زی پہ سیمینار ہوا تھا. آپ سب کو دعوت دوں گی آج سے, اگر آپ کے دل میں تھوڑا سا کچھ آپ کے فیل ہو رہا ہے کہ اس موضوع پہ سننا چاہتے ہیں تو ویب سائٹ پہ موجود ہے, میں نے خود دیکھا ہے. اللہ کرے کہ جو بات میں کہہ رہی ہوں وہ صحیح بھی ہو آپ کے لیے. noorulquran.com پہ جائیں, NURUL نورال, ایک ہی لفظ ہے, نور کا لفظ او کی بجائے یو سے ہے اور اس کے بعد قرآن کا لفظ ون ورڈ ہے, noorulquran.com. اوپر بیچ میں آپ کو ایک ٹیب دکھے گی آڈیوز کی, اس کو کھولیں. آڈیوز کی فائل کے بعد آپ اسکرال کریں, قرآن تفسیر چھوڑ دیں, دورہ قرآن چھوڑ دیں, شارٹ کورسز چھوڑ کے, اس کے اندر آپ کو دکھے گا پیرنٹنگ اے ٹو زی اور نکاح اے ٹو زی. آپ پیرنٹنگ اے ٹو زی کی ایک ایک فائل سننی شروع کر دیں. ہم نے الحمدللہ میرا کچھ 8-9 گھنٹوں کا تھا, یعنی ویکینڈ پورا لیا تھا, فرائیڈے سیٹرڈے سنڈے, ہم نے اس ٹاپک کو مختلف طرح سے لیا تھا. اس میں ڈیٹیلز ہیں ینگ بچوں کی, چھوٹوں کی. یہ اس وقت تیار ہوا تھا جو اس وقت صرف آپ کو اس شعور کے ساتھ کہ ہمارے بچے آج جن سوسائٹیز میں جاتے اور آتے ہیں کہ وہ کس طرح کے حالات کا شکار ہیں, تھوڑا سا آپ کے ساتھ کچھ اسٹیٹسٹکس کی جائیں گی, شیئر کریں گی. اسٹیٹسٹکس آن ٹین پریگنینسی, ٹین ایج بچیاں پریگنینٹ جو ہوتی ہیں اس کے کچھ فگرز.
Institute of New York 1996 report. Nationally, 1/4 of 15-year-old females and less than 30% of 15-year-old males have had sex, compared with 66% of 18-year-old females. And 68% of 18-year-old males who have had sex from intercourse, which is a statistical portrait of adolescent sex. Contraception and childbearing National Campaign gave this report in 1998. Statistics on teen pregnancy. Nationally, nearly 1 million young women under the age of 20 become pregnant each year. That means close to 2,800 teens get pregnant each day. Attempted rape or sexual assault, assault report. According to the Justice Department, 1 in 2 rape victims is under the age of 18. 1 in 6 is under the age of 12. While 9 out of 10 rape victims are women, men and boys are also victimized by this crime. In 1995, 32,130 males aged 12 were and older. Age 12 and older were victims of rape. Sexually transmitted diseases among teens. About a third of all victims of violent crime were ages 12 to 19, and almost half of all victims of violence were under the age of 25. 2% of students reporting street man presence at school nearly doubled between 1989 and 1995, increasing from 15% to 28%. Approximately 80% of adult smokers started smoking before the age of 18. Every day, nearly 3,000 young people under the age of 18 become regular smokers. More than 5 million children living today will die prematurely because of a decision they will make as adolescents. And that is the example of deciding to smoke cigarettes. And as we know, drugs, weed, ecstasy, all sorts. And we often shut our eyes, close our ears, and think it's not happening to us. An estimated 2.1 million people began smoking on a daily basis in 1997.
अंदाजा तो हो गया ना क्या हो रहा है? और हमारे मुसलमान बच्चे इसी सोसाइटी में रहते हैं. हम सब जानते हैं कि कोई चीज जब बाहर से कोई आता है ना तो उसको बुरी लगती है, लेकिन जब कोई उस माहौल का हिस्सा बना हो ना तो उसको ज्यादा बुरी नहीं लगती. एक चीज जो बिल्कुल मैंने रिसेंटली देखी, अल्लाह ही दिखवा देता है और कभी कोई दूसरे के जरिए भी पता चल जाता है. टाइटल क्या था उस वीडियो का? दुनिया का सबसे कम उम्र बाप. सबसे कम उम्र बाप. एक बच्चा था. अगर मैंने ये टॉपिक ना पढ़ा होता तो उस वीडियो में जो था, आप इमेजिन कर सकते हैं कि देखने में इतना बच्चा होगा जो हमारे पाकिस्तानी माहौल के जो बच्चे होते हैं ना, 7-8 साल का बच्चा लगता है देखने में. और जब उसने एक छोटे से बेबी को गोद में लिया हुआ, तो मेरी जहन में पता क्या आ गया, हमने अपने घरों में देखे हैं बच्चे पैदा होते, भाइयों के भी होते थे, मामों के और इस तरह से भी दूसरों के होते थे. तो जैसे घर में एक बच्चे के बाद एक नॉर्मली गैप के बाद दूसरा बच्चा आता है ना, तो शौक में आप बड़े बच्चे को भाई पकड़ा देते हैं. वो फीलिंग्स आ रही हैं उसको देखकर. उसके पहलू में एक लड़की है जिसको अगर मैंने ये टाइटल ना देखा होता तो मैं कह सकती कि उसकी माँ है. चौड़ी चकली ऊंची, जैसे खूब वेल ऊंचे कद की खुले जिस्म की लड़कियां अगर कोई हो तो वो लड़की बैठी हुई है. खैर, जब मैंने उसकी डिटेल पढ़ी तो वो क्या था कि ये गालिबन 11 साल का बच्चा, अगर मैं भूल नहीं रही, 9 या 11 का बच्चा था और देखने में वो 7-8 से ऊपर नहीं लग रहा, बिल्कुल हल्के जिस्म का बच्चा था. साथ ये जो औरत नुमा लड़की है ना, ये इसकी गर्लफ्रेंड है जिसकी उम्र 15 साल है. तो इस कपल ने, यानी बॉय फ्रेंडशिप थी इसकी लड़के के साथ, 11 साल के बच्चे के साथ 15 साल की लड़की की. तो जब इन्होंने ताल्लुक कायम किया तो इन्होंने डिसाइड किया कि हम एबॉर्शन नहीं कराएंगे, ना हम कोई प्रिकॉशन लेंगे. और उसके नतीजे में वो लड़की प्रेग्नेंट हुई, फिर बच्चा डिलीवर हुआ और अब हॉस्पिटल में वो दुनिया का सबसे छोटा बाप के नाम पे मशहूर हो रहा है. और लोग उसे आके पूछ रहे हैं कि तुम दोनों ने जब ये डिसीजन बनाया तो ये बताओ कि इस बच्चे को तुम पालोगे क्या और खिलाओगे और पिलाओगे क्या. इस पर कोई शर्म नहीं है कि ये किया क्या. उसको समझा रहे हैं कि इसको एबॉर्शन करवाना था, ये बच्चा तुम रेस कहाँ करोगे, अभी तो तुम खुद बच्चे हो. अब आप सोच सकते हैं कि कितना खून जलेगा एक दर्द रखने वाले बंदे का इस वीडियो को देखकर. सोसाइटी ये है जिसमें मेरे और आपके बच्चे, हमारे उम्मत मुस्लिमा के बच्चे आते और जाते हैं. ये इतने भोले थोड़ी मुल्ला. मैं अपने वाक्यात और किस्से और जो लोगों के साथ कहानियाँ होती हैं सुनाने लग जाऊँ ना तो आपको सिर्फ ये किस्से ही लगे इस दर्स की जगह, लेकिन अक्ल दंग रह जाती है. दंग मैं हमेशा अपने ऊपर ही लेती हूँ कि हम इस उम्र में थे तो क्या सोचते थे. मुझे अच्छी तरह याद है कि जब हमारी एज में लड़कियों को फर्स्ट टाइम पीरियड्स आते थे तो माँ को भी नहीं बताती थी और माँ बेटी से बात नहीं करती थी, एक हजार थी. फिर आखिर इधर से कोई खाला, कोई दोस्त, कोई कर करा के तो ये बातें बताई जाती थी. मैं ये नहीं कहती ऐसा हो, लेकिन शर्म और हया की बात है. पीरियड्स हुए होते थे ना तो माँ को भी नहीं बताते थे. आज तक आदत है, कैन यू बिलीव, पर्सनल बात है, आज तक आदत है कि जब नमाज नहीं पढ़नी होती ना तो किसी को घर में बताते नहीं है, अपने घर में हस्बैंड को भी नहीं, माँ के साथ भी नहीं. खुद ही वो फिर समझ जाते हैं कि ये फजर पे अगर थोड़ी सुस्ती कर रहे हैं तो इसका मतलब ये कि नमाज नहीं पढ़नी होगी, ये हालात हो जाते हैं. लेकिन आज क्या हालात है. एक बच्ची, एक दर्स के बाद यंग बच्ची मेरे पास आई. ये किस मुल्क की बात है, इसको छोड़ते मुल्कों में ना रहें, हमारे बच्चे अपने मुल्कों में भी रह के माशाल्लाह पूरे इन टच है माहौल से. कहती मैंने आपसे एक सवाल करना है. मैंने कहा जी. ऐसे सबके बीच में खाना जैसे दर्स के बाद खुल जाता है तो लोग बैठे होते हैं, और उस बच्ची ने मेरे साथ बैठ के बात क्या पूछी कि होमोसेक्सुअलिटी क्यों मना है, इसमें क्या हर्ज है अगर हम अपनी बॉडी से इंजॉय करें तो. और मैं उसका मुंह यूं देख रही थी। खैर ये भी एक सदमा गुजरा। रिसेंटली बिल्कुल विद इन वन वीक एक नया कोर्स शुरू हुआ हमारा बच्चियों के साथ, यंग बच्चियाँ नॉर्वेजियन में कोर्स है। दुआ करें कि आपके लिए भी अल्लाह इधर ऐसे हालात बनाए कि हम इंग्लिश में यहाँ कर सकें। बिल्कुल नया बैच है। टीचर मेरे पास आई जो वहाँ पढ़ा रही हैं, यंग बच्ची है वो, खुद भी दुबली पतली सी। कहा हुआ कि कोई बात ऐसे नहीं करनी, सवाल मुझसे पूछ के बताने हैं जवाब। तो कहने लगे साजा एक सवाल है, मैंने कहा पूछे। कहती कि अगर कोई बच्ची रेप हो जाए तो फिर क्या उसका अबॉर्शन फिर भी मना? मैं हैरान कि अभी तो सूरह फातिहा पूरी भी नहीं हुई होगी इन लोगों की, मेरे गुमान के मुताबिक ये सवाल कहाँ से आ गया? मैंने कहा ये सवाल आपसे किसी ने पूछा? कहती जी स्टूडेंट्स में से पूछा। मैंने कहा क्या ये मौजू छिड़ा था? मुझे तो फिक्र लगी ये क्या हुआ। कहती नहीं नहीं मौजू नहीं छिड़ा, बस जहर जैसे वो तो उनकी टीचर है तो एक लड़की ने ये सवाल पूछा। खैर मैं पी गई, कुछ नहीं कहा मैंने। मैंने कहा कि आप उस बच्ची को मेरे ऑफिस में भेज दें, रेफ़र करें मुझे, मैं उसको इसका जवाब देती हूँ। कहती ठीक है ठीक है। मैं कहा देखो मामला क्या, किसने ये सवाल और किस सिनेरियो में पूछा। खैर छुट्टी हुई तो वो बच्ची और ये टीचर दोनों मेरे पास आ गई। फिर मैंने उस बच्ची से पूछा बेटा अब आप पूछे क्या पूछ रहे हो, ये किसका इशू है और क्या है? मुझे तो गम लग गया, पता नहीं ये मामला क्या है। सारी बात के बाद जो कहानी अंदर से खोल ली उस बच्ची ने मेरे सामने, कहती कि हमारा स्कूल जो है जहाँ आपने नॉर्वेजियन स्कूल में लड़के लड़कियाँ सब जाते हैं, तो वहाँ की एक टीचर जो है ना वो इस इस्लाम के बारे में बहुत एंटी बातें करती है। तो बातें हो रही थी आम जैसे स्कूल का माहौल है, तो एक लड़के ने कहा कि मैं अबॉर्शन को पसंद नहीं करता क्योंकि हमारे इस्लाम में ये मना है। तो कहती कि उस पे उस एंटी इस मुस्लिम टीचर ने हमसे सवाल किया, व्हाट इफ, ये सवाल ये उस टीचर का सवाल था कि तुम बड़े कहते हो इस्लाम अबॉर्शन को ना पसंद करता है, तो अगर एक लड़की रेप हो जाए तो फिर भी अबॉर्शन क्या हराम है, ये कैसा इस्लाम है तुम्हारा? समझ आई? ये जहर उगला उस टीचर ने उस बच्चे के सामने। उसकी बातों से साफ लग रहा था जैसे हम बैठ के आखिर में बातें करने लग गए कुछ लड़के लड़कियां, और वो लड़के लड़कियां और टीचर आपस में ये डिस्कशन कर रहे हैं कि अच्छा अगर ये हो जाए तो फिर। तो उससे वो बच्ची के भी दिमाग में आ गया कि अच्छा ये अबॉर्शन इतनी बुरी चीज है तो फिर एक लड़की इन हालात में भी करे। अब आप मुझे बताएं कि मुझे उसको क्या जवाब देना चाहिए था। आप फील नहीं कर सकते कि इस वक्त हम मुसलमान कितने खतरों में हैं। सीरत पढ़ा रही हूँ तो बार बार रेफरेंस उसके ही दूंगी। वहां क्या था, मक्की दौर को छोड़ दें, जुल्म सितम किया, निकाल दिया, निकल गए, इधर उधर दौड़ा दिया। मदीना में आए, एक जंग, साल बाद दूसरी जंग, तीसरी जंग, पांच छह जंगें उन्होंने जब लड़ी, चढ़ाई कर दी, अल्लाह के नबी ने कहा आज के बाद अब हम आएंगे। 10-12 बड़ी बड़ी जंगें और उसके बाद कई सैकड़ों झड़पें हुई, खत्म हो गया ना। और किन की जंग किसके साथ होती थी, जो जाते थे लड़ते थे, एक महीने के अंदर जंग का मामला खत्म हो जाता था। आपको पता है कि आज जो जंग लगी हुई है ना मुसलमानों के खिलाफ, ये महीनों की नहीं है, ये लम्हे लम्हे की जंग है। आपके बच्चे अगर इस सोसाइटी में, इस सोसाइटी से मेरा मुल्क ना ले, मैं बार बार अपनी वजाहत करती हूँ, आज के इस दौर में अगर हमारे बच्चे अपनी इज्जतों को पाक रख लें, नजरों को पाक रख लें और बिल्कुल अनटच्ड शादी हो जाए ना उनकी, तो आप समझ लें कि ये बहुत बड़े मुजाहिद हैं जो फितने इधर हैं दुनिया में, खुद दावतें मिलती हैं। और ऐसे भी स्टैटिस्टिक्स मौजूद हैं कि 20 से 22 साल की उम्र के टीनेजर लड़कियों में शायद ही कुछ 10% को 15% जो है वो वर्जिन रहती हैं। और पहली दफ़ा ये मामला कब होता है और दूसरी दफ़ा कब होता है, और हमें क्या गम है, बस 6 माह रह गए शादी करने में बच्चे की और अभी उसकी तैयारी करने पाकिस्तान जाने, और बस सोना महंगा तो हो गया लेकिन हमें तो 6-7 खरीदने हैं क्योंकि ससुराल की इज्जत का मामला। और कल रात हमारी मेहंदी में दावत है, परसों हमें उपटन में जाना है, फिर मांगियाँ जानी है, फिर वो ढोलक पार्टी होनी है, फिर ये करना है, और उसके लिए मुझे एक शादी के आ जाता है घर उलट पुलट होके बैठ जाते। सच बताएं कि आज हम मुसलमान इस गम में जी रहे हैं, हमारे चेहरों पर ये तफक्कुरात हैं कि उम्मत किधर जा रही है, किसके नक्शे कदम पे चल रहे हैं। और आप देखें कि लफ्ज़ उम्मत को छोटा कर देना तो पीछे फिर पेरेंट्स ही बचते हैं। आप कह सकते हैं कि माँ बाप अगर इंजन है ना तो बच्चे पीछे लगे हुए ट्रेन के डब्बे हैं, बोगी हैं, जिधर इंजन जाएगा ना डब्बे भी उधर जाएंगे। اللہ تعالیٰ تو سورۃ تحریم کے آیت 6 میں کہتے ہیں کہ یا ایھا الذین آمنوا قوا انفسکم واہلیکم نارا، اے ایمان والو خود کو اور اپنے گھر والوں کو آگ سے بچاؤ. وقودھا الناس والحجارہ، جس کا ایندھن لوگ اور پتھر ہوں گے. آج تو یہ جہنم کی آگ کے لیے ہے، لیکن مجھے لگتا ہے کہ آج کے دور میں جو آگ جل رہی ہے نا، اللہ اس کے لیے کہہ رہا ہے کہ لوگ تو اس کا ایندھن بننے والے ہیں، تم تو اپنی نسلوں کو بچا لو، تم بچا لو. صرف ایمان کے ساتھ اپنی ایسوسی ایشن پہ خوش نہ ہوا کرو. اپنا نام، بچے کا نام مومن رکھ لیا تو خوش نہ ہو. تم عبداللہ نام رکھ کر خوش نہ ہو جاؤ، تمہارے یہ لاڈلے بچے آگ میں پھینک دیے جائیں گے. میں نے دیکھا کہ بچوں کو مائیں نہلانے لگتی ہیں نا، چھوٹے بچوں کو، تو پہلے ہاتھ ڈال کے چیک کرتی ہیں کہ پانی زیادہ گرم تو نہیں ہے. ہم برداشت نہیں کر سکتے جب ہمارے بچے کے اوپر ذرا سا گرم پانی لگے. کیا بنے گا وقودھا الناس والحجارۃ اگر ہمارے سامنے ہمارے بچے آگ میں ڈال دیے جائیں، تو ہمارے ساتھ کیا بنے گا؟ اور اللہ کہتا ہے قو، تم بچاؤ، تمہیں بچانا پڑے گا. کوئی ٹیچر نہیں بچا سکتا، کوئی استاد نہیں بچا سکتا، کوئی اسکول، کوئی مدرسہ نہیں بچا سکتا، تمہیں اس کی کوشش کرنی پڑے گی. اللہ تعالیٰ کہتے ہیں علیہ ملائکۃ غلاظ، بڑے کٹھور اور سخت فرشتے ہیں، شداد، سخت شدید، ان کو کوئی رحم نہیں آئے گا کہ ان کو سوتا رہنے دو، بس انہوں نے اسکول جانا ہے، پھر ایک ہی دفعہ اٹھ کے نماز پڑھ لیں گے. ہمیں تو اپنے بچوں پہ رحم بھی بڑھا جاتا ہے نا، پھر چلو کوئی بات نہیں ہے، معاشرہ ہے، پھر یہ بچی جو بھی پہن رہی ہے نہیں پہن رہی جانے دو بھائی. فرشتوں کو رحم نہیں آئے گا جب وہ ان کو ڈالیں گے لا یعصون اللہ ما امرہم، اللہ کی نافرمانی نہیں کریں گے جب وہ ان کو حکم دے گا. سوچ میں نہیں پڑ دیں گے ہماری طرح حکم سن کے، اچھا مانو کہ نہ مانو، فتویٰ ہی نہ لے لوں کوئی کہ جائز تو نہیں ہو گیا سود، یہ نہیں کریں گے. وہ فوراً مان جائیں گے. وَيَفْعَلُونَ مَا يُؤْمَرُونَ، اور جو حکم دیا جاتا ہے وہ کریں گے. تو آپ سوچ لیجیے اور میں بھی سوچ لوں، جس پہ آخری نقطے اب آپ اور میں سوچ کے یہاں سے اٹھیں گے. چند سوال پوچھیں اپنے آپ سے، کیا نبی صلی اللہ علیہ وسلم کی امت کے بہترین لوگ تیار ہو رہے ہیں آج کل ہمارے ہاتھ سے؟ کیا دنیاوی ترقی کرنے کے قابل لوگ تیار کر رہے ہیں ہم امتی؟ کہ اگر سارے ملک ختم ہو جائے، جاپان ختم ہو جائے، تو کیا آج ہم مسلمان اس قابل ہیں کہ جاپان کی ساری انڈسٹری جا کے سنبھال سکیں؟ جو یہ کام کرتے ہیں اور جو پانی کے سمندروں کے اندر جا کے یہ ٹنلز بناتے ہیں، بجلی بھی اس میں چل رہی ہے سب اور سیکیور رائڈس چل رہی ہیں، کیا ہم مسلمان اس کو سنبھال سکتے ہیں؟ ناسا میں کوئی گڑبڑ ہو جائے، سارے کافر مر جائیں، تو کیا مسلمان جا کے ان کا اٹامک سسٹم اور ان کا نیوکلیئر اور جو بھی باہر کی چیزیں سنبھال سکتے ہیں؟ کیا ہم مسلمان محنت کش ہیں؟ اور پھر ساتھ ہی پوچھئے کہ کیا میں ایک کامیاب ماں ہوں؟ کیا میں ایک آئیڈیل ماں ہوں؟ کیا میں ماں بننے کی ذمہ داریوں کو نبھا رہی ہوں؟ پتہ بھی ہے مجھے ان کا کہ نہیں؟ کیا میں اپنے جیسی ماں پر رش کروں گی؟ کیا میں تربیت کے ساتھ کھانا پکانا پڑھانا اور دنیا کے باقی کاموں میں ان کی کامیابی کو سوچتی؟ ہم نے تو آج تک شاید اپنی بچیوں کو روٹی بنانی نہیں سکھائی ہوگی، کیونکہ ہمارے دماغ پہ بوجھ ہی ہے کہ ماشاءاللہ یہ انگلش پڑھ رہی ہیں، یہ ڈاکٹر بن رہی ہیں. جس لڑکی کو چولہا نہیں چلانا آتا، روٹی نہیں بنانی آتی، گھر میں باپ بھائی موجود اور وہ کھانا نہ پکا سکے، میری نظر میں وہ ایک ناکام عورت ہے، چاہے وہ ڈاکٹر چھوڑ کے سائنٹسٹ بن جائے. گھرداری تو ہم نے ان کی ختم کر دی، صبر تو ان سے نکال دی یا برداشت تو نکال دی. آج شادی ہوتی ہے، چار دن کے بعد ناراضگیاں لے کے گھر آ جاتی ہیں عورتیں، لڑکیاں، کیونکہ آپ نے لڑکی تو پالی نہیں، آپ نے تو ایک لڑکا پالا تھا. تو یہ چپتے چپتے جملے عام سب کو اندازہ دے رہے ہیں کہ ہم کیسی مائیں ہیں اور کیسے باپ ہیں. اور کیا حقیقت میں مجھے فکر ہے اپنے بچوں کے مستقبل کا؟ دیکھیے زنجیری ڈھیلی ہوتی ہے نا، تو ایسا ایسا ٹوٹ جاتی ہے. ایک چیز جب کھردری ہو جاتی ہے نا، کھٹ لگتا ہے، تو آپ کہتے نہیں اب یہ کسی وقت بھی گر جائے گی، اس کو اتار لو. تو آج اثرات تو ہمیں دکھ رہے ہیں. کیا آج کی نسل خوش قسمت ہے؟ آج کی ماں کے 24 گھنٹے کہاں گزرتے ہیں؟ اس کا ایک ہفتہ کہاں گزرتا ہے؟ اس کا مہینہ کہاں گزرتا ہے؟ اس کا سال، اس کی زندگی کہاں لگ رہی ہے؟ صرف پیسے اور کمانے میں، تاکہ بچے کے لیے میچنگ بلو کلر کا کمرہ تیار کر سکے؟ اس کی بلا سے، नीले कपड़े पहनाएं कि पिंक पहनाएं, झबले पहनाएं कि उनको मैचिंग सूटेड बूटेड कपड़े पहना दें, उनकी बला से उनको माँ चाहिए। आज माएँ जॉब्स करने में मगन हैं और बच्चे उनके हाथ देख रहे हैं। ये मौजू मैंने बहुत जगह डिस्कस किया, आप सुनेंगे वाक़ियात भी बहुत सारे हैं जो मुझे अभी भी याद आ रहे हैं, लेकिन मैं दोहराना नहीं चाहती। बस ये फिक्र करें कि मेरा क्या हाल है, उम्मे मूसा जैसी माँ हो, उम्मे मरियम जैसी माँ हो, उम्मे बुखारी जैसी माँ हो, तो फिर ये सारी बातें जब समझ आ जाएंगी ना, तो फिर इसके बाद अपना हिसाब करना होगा और उसके लिए कुछ प्रैक्टिकल स्टेप्स लेने। जज़ाकल्लाह खैर। सुभानक अल्लाहुम्म व बिहमदिका अशहदु अल्ला इलाहा इल्ला अंत अस्तग़फिरुका व अतूबु इलैक। रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम व तुब अलैना इन्नका अंतत तव्वाबुर रहीम। व सल्लल्लाहु तआला खैरि खल्क़िही व असहाबिही अजमईन बिरहमतिका या अरहमुर राहिमीन।